नेपाल दर्पणमा साथी रूबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर पल रिफ्रेशिंग।
चुनाव 74 स्थानीय तह
अब 3 दिन बाँकी।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
2 नम्बर प्रदेशमा सोमबार हुने चुनावका लागि आज राति 12 बजेपछि मौन अवधि शुरू हुने। मुख्य दलका शीर्ष नेताहरू विभिन्न ठाउँमा भएका चुनावी सभामा सहभागी।
भोट नहाल्ने मन्त्रीलाई 2 नम्बर प्रदेशमा जान निर्वाचन आयोगको रोक। चुनाव प्रचारका लागि गएका मन्त्री पनि तत्काल फर्कनु पर्ने।
आयल निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई संसदीय समितिको पत्र। जग्गा खरिदमा भएको अनियमितता बारे छानबिन गर्न माग।
उत्तर कोरियाले पूर्ण क्षेपास्त्र प्रक्षेपण गरेपछि विश्व समुदाय फेरि विभाजित। अमेरिका तथा चीन र रूसबीच आरोप प्रत्यारोप।
र झापाको वीरतामोड युनाइटेड सहित भीमनारायण गोल्ड कप फुटबलको फाइनलमा।
कुनै पनि विषयमा प्लस टू पास गरी उच्च शिक्षाको तयारीमा हुनुहुन्छ,
पढाइ सक्ना साथ सरकारी तथा अन्य वित्तीय लगायतका संघ संस्थामा जागिर खान चाहनुहुन्छ, त्यसका लागि लोक सेवा आयोगको अधिकृत स्तरको पाठ्यक्रममा आधारित ब्याचलर इन पब्लिक एडमिनिस्ट्रेसन बीपीए पढ्नुहोस्।
म्यानेजमेन्ट लगायत अन्य विषयमा सिमेट पास हुनेहरूलाई सिधै भर्ना लिइनेछ।
दरखास्त दिने अन्तिम मिति असोज 3 गते,
प्रवेश परीक्षा असोज 4 गते बिहान 8 बजे
जनप्रशासन क्याम्पस बल्कु काठमाडौँ।
थप जानकारीका लागि फोन 427-68-87-67-11-92।
बीपीए अरूभन्दा विशेष छ।
राप्ती इन्जिनियरिङ कलेज घोराई दाङमा भर्ना खुल्यो।
स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम हुन सफल। मध्यपश्चिमकै पहिलो र एकमात्र आईएसओ सर्टिफाइड यस कलेजमा शैक्षिक सत्र 2074-75 को लागि बी सिभिल र बीसीए कार्यक्रममा भर्ना खुल्यो।
सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराई दाङ, फोन नम्बर 082-562-601, 98-578-35-990, 98-578-31-684।
साथै डिप्लोमा इन कम्प्युटर इन्जिनियर र इलेक्ट्रिकल सब ओभरसियर तर्फ केही सिट बाँकी रहेकाले इच्छुक विद्यार्थीहरूले सिधै सम्पर्क गर्नुहोला।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर।
विकासको पहल, चुनावी चहल पहल।
आउँदो सोमबार 2 नम्बर प्रदेशमा हुने स्थानीय तह चुनावका लागि आज राति 12 बजेपछि मौन अवधि शुरू हुँदैछ। मौन अवधि शुरू भएपछि चुनाव नसकिएसम्म राजनीतिक दल, दलका तर्फबाट उम्मेद्वार भएका व्यक्ति, राजनीतिक दलका पदाधिकारी तथा स्वतन्त्र उम्मेद्वार लगायत कसैले पनि चुनाव प्रचार प्रसार गर्न र भोट माग्न पाउँदैनन्। मौन अवधिमा सामाजिक सञ्जाल फेसबुक, भाइबर तथा एसएमएस र फोनबाट पनि भोट नमाग्न तथा चुनाव प्रचार नगर्न निर्वाचन आयोगले सबैलाई आज सचेत पनि गराएको छ।
मौन अवधि शुरू हुने दिन आज राजनैतिक दलका शीर्ष नेताहरू 2 नम्बर प्रदेशका विभिन्न ठाउँमा भएका सभामा सहभागी भएका छन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायत नेताहरू प्रदेश नम्बर 2 को रौतहटमा आयोजित सभामा सहभागी हुनुभएको छ। त्यस्तै हिजो अस्ति प्रचारमा नदेखिएका नेकपा एमालेका अध्यक्ष केपी ओलीले बाराको जितपुर सिमरा उपमहानगरपालिकामा पुगेर सभालाई सम्बोधन गर्नुभएको छ। त्यस्तै झण्डै 1 महिनादेखि प्रदेश नम्बर 2 का विभिन्न ठाउँमा प्रचार प्रसारमा व्यस्त रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड सर्लाहीको सभालाई सम्बोधन गर्न पुग्नु भएको छ।
चुनाव प्रचारका क्रममा भएका सभामा सहभागी ठूला दलका शीर्ष नेताहरू एमाले प्रति निकै आक्रामक रूपमा प्रस्तुत भएका छन्। बाराको कलैयामा भएको सभामा प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमाले देशमा साम्प्रदायिक द्वन्द्व फैलाउन खोजेको आरोप लगाउनु भएको छ। कम्युनिष्टहरू बहुलवादी बन्न नसक्ने दावी गर्दै कांग्रेस सभापति समेत रहेका देउवाले मधेसलाई अधिकारबाट वञ्चित गराउन एमाले आफ्नो सम्पूर्ण शक्ति परिचालन गरेको आरोप लगाउनुभयो। देउवाले मधेसवादी दलहरू समेत एमालेकै बाटोमा लागेर मधेस र पहाड़बीच द्वन्द्व फैलाउन लागेको आरोप समेत लगाउनुभयो।
यस्तै बाराको जितपुर सिमरा उपमहानगरपालिकामा भएको सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई मधेस विरोधी भनेर प्रचार गर्नेले मधेसका लागि केही पनि काम नगरेको आरोप लगाउनुभयो। नेपाली नागरिकलाई झुक्याएर राजनीति गर्ने पक्षमा एमाले नरहेको भन्दै नेता ओलीले काम गरेर नागरिकलाई खुशी राख्ने बताउनुभयो। नागरिकको लागि काम गर्ने नेतृत्व स्थानीय तहमा पुग्नुपर्नेमा ओलीले जोड़ दिनुभयो।
यसैगरी सर्लाहीको हरिवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले तेस्रो चरणको चुनावमा आफ्नो पार्टी पहिलो बन्नबाट कसैले रोक्न नसक्ने दावी गर्नुभयो। प्रचण्डले माओवादीप्रति अहिले तराई मधेसमा जनलहर छाएकाले पहिलो शक्ति बन्नबाट कसैले पनि रोक्न नसक्ने बताउनुभयो। पहिलो र दोस्रो चरणको चुनावमा उहाँको पार्टी तेस्रो भएको थियो।
निर्वाचन आयोगले दुई नम्बर प्रदेशमा सोमबार हुने चुनावका क्रममा आचार संहिता विपरीतका काम गरेको भन्दै बारामा नेकपा एमाले माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टी राजपा नेपालका उम्मेद्वारसँग स्पष्टीकरण मागेको छ। बाराको पर्सौने गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्षका उम्मेद्वार विनोद प्रसाद जयसवाल, जितपुर सिमरा उपमहानगरपालिकामा एमालेका मेयरका उम्मेद्वार कृष्ण पौडेल र कलैया उपमहानगरपालिकाको वडा नम्बर आठका वडाध्यक्षका उम्मेद्वार मनोज कुमार चौरसियासँग 24 घण्टे स्पष्टीकरण मागेको हो। उनीहरूले पार्टीको चिन्ह अंकित टी शर्ट, भेस्ट, टोपी, गम्छा लगाई र्याली निकालेको, ठूलो साइजको माइकिङ र ब्यानर प्रयोग गरेका थिए।
यसैबीच निर्वाचन आयोगले प्रदेश नम्बर दुईका जिल्लामा भोट नहाल्ने मन्त्रीहरूलाई चुनाव हुने ठाउँमा जान रोक लगाएको छ। असोज दुई गते हुने मतदानमा आफ्नो मताधिकार प्रयोग गर्न सम्बन्धित जिल्लामा रहनुपर्ने मन्त्री बाहेक अरू मन्त्रीलाई चुनाव नसकिएसम्म दुई नम्बर प्रदेशमा नजान निर्वाचन आयोगले निर्देशन दिएको छ। मन्त्रीको उपस्थितिले निर्वाचनमा स्वच्छता, निष्पक्षता र स्वतन्त्रतामा आँच पुग्ने भन्दै आयोगले भोट हाल्न नपाउने मन्त्रीहरूलाई चुनाव हुने ठाउँमा नजान भनेको हो।
सोमबार हुने स्थानीय तहको चुनावमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको अध्यक्षमा उम्मेद्वारी दिएका राष्ट्रिय जनता पार्टी राजपाका उम्मेद्वार सतीश कुमार सिंहले हतियार प्रदर्शन गरेका छन्। उनले आफूसँग भएका अत्याधुनिक हतियार सहितको तस्विर चुनावी प्रचार प्रसार चलिरहँदा फेसबुकबाट सार्वजनिक गरेका हुन्। स्थानीय प्रशासनले चुनावको अवधिभर आफूसँग भएका इजाजत प्राप्त हतियार जिल्ला प्रशासन कार्यालयमा बुझाउन आग्रह गरेको भए पनि त्यसलाई अटेर गर्दै सिंहले हतियार समेत बुझाएका छैनन्। मतदानको दिन नजिकिँदै गर्दा अध्यक्षका उम्मेद्वारले नै अत्याधुनिक हतियार चलाइरहेको तस्विर सार्वजनिक गरेपछि अन्य उम्मेद्वार त्रसित बनेका छन्।
आउँदो सोमबार हुने चुनावका लागि दुई नम्बर प्रदेशमा आजदेखि मतदाता परिचय पत्र वितरणको काम पनि शुरू भएको छ। आज परिचय पत्र लिन नभ्याउने अथवा नपाउनेले भोलि र पर्सी पनि परिचय पत्र लिन सक्ने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो। परिचय पत्र लिन आफ्नो परिचय खुल्ने कागज लिएर मतदान केन्द्रमा जानुपर्नेछ। परिचय पत्र लिन पुगेकालाई आयोगका कर्मचारीले भोट हाल्ने तरिका पनि सिकाएका छन्।
यस्तै राष्ट्रिय मानवाधिकार आयोगले प्रदेश नम्बर दुईमा सोमबार हुन लागेको चुनावमा मानवाधिकार उल्लंघन हुन नदिन निर्वाचन आयोगको ध्यान आकर्षण गरेको छ। निर्वाचन आयुक्तहरू इला शर्मा र ईश्वरी प्रसाद पौडेल तथा मानवाधिकार आयुक्त मोहना अन्सारी बीच भएको छलफलमा चुनावमा मतदाता, उम्मेद्वार तथा निर्वाचनमा खटिने कर्मचारीको सुरक्षा लगायतका विषयमा कुराकानी भएको थियो। त्यस्तै चुनावका बेला बालबालिका प्रयोग रोक्न भइरहेका प्रयासको सराहना गर्दै मानवाधिकार आयोगका आयुक्त अन्सारीले यसलाई निरन्तरता दिन तथा मानवाधिकार रक्षाको लागि प्रतिबद्ध रहन पनि आग्रह गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो।
व्यवस्थापिका संसदको सुशासन समितिले आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निलम्बन गर्न भन्दै आपूर्ति मन्त्रालयलाई पत्राचार गरेको छ। पेट्रोलियम भण्डारणका लागि जग्गा खरिदमा अनियमितता देखिएको र त्यसमा खड्का प्रत्यक्ष संलग्न रहेको पाइएकाले छानबिन गर्न भन्दै सुशासन समितिले आपूर्ति मन्त्रालयलाई पत्र पठाएको हो। समितिले छानबिन नसकिएसम्म खड्कालाई कुनै पनि जिम्मेवारी नदिन पनि भनेको छ। समितिको यसअघि नै बसेको बैठकले खड्कालाई निलम्बन गर्न निर्देशन दिने निर्णय गरेको थियो। सुशासन समितिका उपसचिव सीता काफ्लेद्वारा हस्ताक्षरित पत्रमा बजार अनुगमनलाई समेत तीव्रता दिन आपूर्ति मन्त्रालयलाई निर्देशन दिएको छ।
नेपाल कम्युनिष्ट पार्टी विप्लव समूहले रोल्पाको थवाङ गाउँपालिकाका अध्यक्ष वीरबहादुर घरती वियोगलाई अपहरण गरेको छ। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड थवाङ आउन लागेकाले घरतीलाई सोधपूछका लागि नियन्त्रणमा लिएको नेकपा जिल्ला जनपरिषद रोल्पाका संयोजक लालबहादुर वलीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। साथै आवश्यक सोधपूछपछि घर्तीलाई मुक्त गरिने पनि विज्ञप्तिमा जनाइएको छ। अध्यक्ष घर्ती थवाङ गाउँपालिका दुई कोइचिङवाङ जाने क्रममा गैराती अपहरणमा पर्नु भएको थियो।
उच्च स्तरीय शिक्षा आयोगले आजदेखि काम शुरू गरेको छ। विषयगत र तहगत आधारमा विज्ञ एवं सरोकार भएकाको सुझाव समेटेर प्रतिवेदन बनाउन आयोगले आजदेखि काम थालेको हो। आज शिक्षा मन्त्रालयमा बसेको आयोगको पहिलो बैठकले वैज्ञानिक र प्राविधिक शिक्षाको विकासका लागि दीर्घकालीन लक्ष्य तय गर्ने निर्णय गरेको छ। भदौ 19 गतेको मन्त्री परिषद बैठकले नयाँ संविधान अनुकूल प्रारम्भिक बाल विकास शिक्षादेखि उच्च शिक्षासम्मको नीति निर्धारण गर्न उपप्रधान एवं शिक्षा मन्त्री गोपालमान श्रेष्ठको अध्यक्षतामा 65 सदस्यीय आयोग गठन गरेको थियो।
संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सबै स्थानीय तहलाई धूलो व्यवस्थापन गरी वातावरणीय संरक्षण कायम गर्न परिपत्र गरेको छ। मन्त्रालयले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई तत्कालीन र दीर्घकालीन रूपमा गर्नुपर्ने काम एवं प्रदूषण नियन्त्रण गर्ने सम्बन्धी 10 बुँदे परिपत्र आज जारी गर्दै गाड़ीबाट निस्कने धुवा व्यवस्थापन गर्ने काम पनि स्थानीय तहले नै गर्नुपर्ने जानकारी गराएको हो। फोहोर मैला व्यवस्थापन पनि अब गाउँपालिका तथा नगरपालिकाबाटै तत्काल गर्नुपर्ने परिपत्रमा उल्लेख छ।
सीधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। नेपाल दर्पणमा रेडियो कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकायको प्रवेश परीक्षाको फर्म भर्ने म्याद थप गरिएको सम्बन्धी सूचना।
यस कृषि तथा वन विज्ञान विश्वविद्यालय पशु विज्ञान, पशु चिकित्सा र मत्स्य विज्ञान संकाय रामपुर चितवनमा यसै शैक्षिक सत्र 74-75 बीबीएससी एन्ड एएस र बीएससी फिसरीजमा विद्यार्थी भर्नाको लागि पूर्व प्रकाशित सूचना अनुसार विशेष कारणवश आवेदन फारम भर्ने म्याद तथा प्रवेश परीक्षाको मिति परिवर्तन गरिएको बेहोरा सम्बन्धित विद्यार्थीहरूलाई जानकारी गराइन्छ।
आवेदन दिने अन्तिम मिति यही असोज 24 गते, इन्ट्रान्स एक्जाम यही कार्तिक 11 गते दिनको 11 बजे।
थप जानकारीको लागि विश्वविद्यालयको वेबसाइट www.afu.edu.np मा हेर्नुहोला।
दिन सहुलियतमा डाक्टर बन्ने सुवर्ण अवसर।
चीनको सरकारी डाली विश्वविद्यालयले गएको 13 वर्षदेखि 17 लाख रुपियाँमै अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त एमबीबीएस कोर्स गराइरहेकोले एमओई, टीयू, केयू, पीएएचएस पाटन तथा बीपीकेएचएस धरानमा सञ्चालन हुने प्रवेश परीक्षाहरूमा वा अघिल्लो वर्षको प्रवेश परीक्षाहरूमा उत्तीर्ण भएका इच्छुक विद्यार्थीहरूले सम्पर्क राख्नुहोला।
विश्वविद्यालयका विशेषताहरू, विश्व स्वास्थ्य संगठन तथा नेपाल मेडिकल काउन्सिल द्वारा मान्यता प्राप्त
विशेष छात्रवृत्तिको व्यवस्था साथै उत्पादित जनशक्ति नेपालका चर्चित अस्पतालहरूमा कार्यरत
24 घण्टा सेवाका लागि स्पीड इन्टरनेशनल प्राली, पुतली सड़क, काठमाडौँ।
फोन 01-44-45-712, 44-45-713।
तपाईं अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले दुई नम्बर प्रदेशमा सोमबार हुने चुनावका लागि आज राति 12 बजेपछि मौन अवधि शुरू हुने, भोट नहाल्ने मन्त्रीलाई दुई नम्बर प्रदेशमा नजान निर्वाचन आयोगको आग्रह, आयल निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई संसदीय समितिको पत्र लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी खबर। भूकम्पपछि बन्द चीनसँगको मुख्य व्यापारिक नाका तातोपानी अझै खुल्न सकेको छैन। तातोपानी निकै चल्तीको नाका हो। यो नाकाबाट लत्ता कपड़ा, जुत्ता, चप्पल, खेलौना, स्टेशनरी र बिजुलीका सामग्री नेपाल भित्रिने गरेको छ। अहिले केरूङ नाकाबाट मात्रै चिनिया सामान आउने गरेको छ। नेपाल र चीनबीच पटक पटक तातोपानी नाका सञ्चालन गर्ने सहमति भए पनि अझै खुल्न सकेको छैन। तातोपानी नाका नखुल्दा व्यवसायी र उपभोक्ता दुवैलाई मर्का परेको छ। नाका बन्द भएको 28 महिनासम्म पनि किन खुल्न नसकेको हो भनेर साथी मदन पौड्यालले नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतमलाई सोध्नु भएको छ।
भूकम्पपछि नेपाल चीनको ऐतिहासिक नाका हो तातोपानी नाका, त्यो नाका आजसम्म नै बन्द छ। हामीले विभिन्न मितिमा विभिन्न समयमा नेपाल सरकार मार्फत चिनिया सरकारलाई पहल गर्दा पनि त्यो नाका अहिलेसम्म खुल्न सकेको छैन। यो नाका नखुल्नुमा के कारण हो भन्ने हामीलाई पनि एकदम आश्चर्य चाहिँ हामीलाई लागिरहेको छ र यस बारेमा चाहिँ हामी चिनिया परिषदमा विभिन्न समयमा जिज्ञासा राखेका छौँ, तर किन नखुलेको भन्ने यसको सही उत्तर चाहिँ हामीले पाउन सकेका छैनौँ अहिलेसम्म।
भूकम्प पछाडि बन्द भएको तातोपानी नाका नखोल्दाखेरि नेपाली बजारमा असर के हुन्छ?
नेपाली बजारमा यो नाकाबाट सामान आउन सहज थियो। चीनका विभिन्न शहरबाट ट्रान्सपोर्टमा राखेका सामान 15 दिनमा खासा आइपुग्थ्यो, 16, 17, 18 दिनमा, 20 दिनमा, बढीमा 20 दिनमा काठमाडौँ आइपुग्थ्यो र बजारमा सामान सहज रूपमा आपूर्ति हुन्थ्यो। मान्छेहरूलाई के भने यो सामान खाँचो छ, खाँचो हुन्छ भन्ने कुरा चाहिँ महसुसै गरिदिन्थ्यो। त्यो बेलामा सामान आपूर्ति पर्याप्त मात्रामा हुन्थ्यो, किन छिटो समयमा सामान आउँथ्यो। र अहिले परिस्थिति के छ भने अब कि त सामान बाइसी कलकत्ताबाट आउनुपर्छ, कि त सामान नेपालको एउटा मात्रै नाका छ, भर्खरै अन्तर्राष्ट्रिय नाकाको रूपमा चिन सरकारले घोषणा गरेको केरुम, त्यताबाट आउनुपर्छ। दुई ठाउँबाट सामान आउँदा, कलकत्ताबाट आउँदा नि विभिन्न किसिमका बाधा अडचनहरू बन्दरगाहमा हुने, भारतीय पक्षबाट विभिन्न किसिमका अवरोधहरू सिर्जना हुँदा महिनौ दिन त्यहाँ चाहिँ सामानका कन्टेनर अड्किनु पर्ने, भन्सार क्लियरेन्स नहुने, यी विविध समस्याहरू छन्।
तुलनात्मक रूपमा रसुवा गढी अथवा केरुङ नाका र तातोपानी नाका, यी दुई चाहिँ सहज र अप्ठ्यारा चाहिँ के छन्?
तातोपानी नाका त एकदमै सहज थियो, यो बन्द भएर नेपाली जनता, नेपाली व्यापारी व्यवसायीहरू, लखौं मानिसहरूलाई चाहिँ यसले प्रभाव पारेछ। यो नाका चाहिँ चाँडो भन्दा चाँडो शीघ्र खोल्नलाई नेपाल सरकारले पहल गरोस् भन्ने हाम्रो जोरदार माग छ।
पहल गर्न सक्ने ठाउँ हुँदाहुँदै पनि किन भइरहेको छैन होला?
अब यो यसको कुरा यस्तो छ, हेर्नुहोस्, अब चीनको पनि प्राथमिकतामा तातोपानी नाका नपरेको हुनसक्छ जस्तो हामीलाई लाग्छ, किनभने उनीहरूले रेल सेवा केरुङतिर विस्तार गरेर लैरहेको अवस्था छ। नेपाल सरकारको तर्फबाट पनि जति पहल गर्नुपर्ने हो त्यो पहल चाहिँ धिमी रूपमा, सुस्त रूपमा भएको हामीले महसुस गरेका छौँ। यो नाका खोल्न चाहिँ अब चिनिया सरकारको त के इन्ट्रेस्ट छ त्यो कुरा अब हामीले भन्ने कुरा भएन, उनीहरूको कुरा उहाँहरूको के इन्ट्रेस्ट छ होइन, उहाँहरूको आफ्ना कुराहरू होलान्। हामी चिन सरकारसँग नि मित्र राष्ट्र चिन सरकारलाई के अनुरोध गर्न चाहन्छौँ भने नेपालीहरूको हित र दुई देशकै हितलाई पनि ध्यानमा राखेर यो परम्परागत नाका खोल्नलाई चिनका सम्बन्धित निकाय मार्फत, चिनिया राजदूतावास मार्फत चिन सरकारलाई पनि हामी आग्रह गर्न चाहन्छौँ। नेपाल सरकारको आग्रहलाई सकारात्मक रूपमा लिँदै यो नाका चाँडोभन्दा चाँडो खोल्दै त्यहाँका व्यापार व्यवसायी र सर्वसाधारण जनता, दुई देशका चिनिया र नेपाली जनताको बिचमा पनि एकदम सुमधुर सम्बन्ध हुने थियो र नेपालले आर्थिक रूपले विपन्न भएका सीमा क्षेत्रका बासिन्दाहरूको आर्थिक स्तर, जीवन स्तर उठ्ने थियो, यसले नेपाल चिनको मित्रतामा झन प्रगाढ सम्बन्धमा विकास गर्नेथ्यो भन्ने हामीलाई लाग्छ।
उहाँ हुनुहुन्थ्यो नेपाल हिमालय सीमापार वाणिज्य संघका महासचिव अर्जुन गौतम। अब फेरि खबरकै सिलसिला, जिल्ला मालपोत कार्यालय कपिलवस्तुका प्रमुख ईश्वरी प्रसाद शर्मालाई नचिनेका मान्छेको समूहले आज कुटपिट गरेको छ। कार्यालय समय सकिएर घर फर्किँदै गरेका शर्मालाई तौली हवा जितपुर सड़क खण्डको पचेहरा र मर्थीको बीच सड़कमा दुईजना नचिनेका मान्छेले कुटपिट गरी घाइते बनाएका हुन्। उनीहरूले शर्मालाई मोटरसाइकल चलाएकै बेला लाठीले हानेका थिए। कार्यालय प्रमुख शर्माको हातमा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरी नायब उपरीक्षक प्रहलाद अधिकारीले जानकारी दिनुभयो। घटनामा संलग्नको खोजी भइरहेको प्रमुख जिल्ला अधिकारी मदन भुजेलले बताउनुभयो।
विद्यार्थी हत्याको विरोधमा भएको प्रदर्शनका क्रममा कञ्चनपुरको हल्दुखालमा प्रहरी र स्थानीय वासन्दाबीच झडप भएको छ। झडपलाई नियन्त्रणमा लिन प्रहरीले अश्रु ग्यास प्रहार गरेको थियो। महाकाली जनसेवा माध्यमिक विद्यालयमा कक्षा 8 पढ्ने 13 वर्षीय तिलक चन्दको हत्या भएको विरोधमा भीमदत्त नगरपालिका 7 हल्दुखालका वासिन्दाले विरोध प्रदर्शन गर्दा प्रहरीले बल प्रयोग गरेपछि झडप भएको हो।
काभ्रेको पनौतीकी चाँदनी नेवाको स्वाइन फ्लूका कारण ज्यान गएको छ। गएको शनिबार धुलीखेल अस्पताल भर्ना भएकी नेवाको स्वाइन फ्लूका कारण गएराती ज्यान गएको अस्पतालले जनाएको छ। केही दिन अघि तीर्थयात्रा सकेर घर फर्किएकी नेवालाई सुक्खा खोकी लाग्ने र बान्ता हुने भएपछि अस्पताल भर्ना गरिएको थियो। उहाँलाई स्वाइन फ्लू भएको पुष्टि भएको अस्पतालले स्पष्ट पारेको छ।
बझाङका जयराज बुढाको हत्या गरेको पुष्टि गर्दै अदालतले सजाय सुनाएका दुईजनालाई प्रहरीले 11 वर्षपछि पक्राउ गरेको छ। 2063 साल साउन 25 गते जयराजको हत्या गरी फरार भएका दुर्गाथली गाउँपालिका 7 उज्जले दौल्याल र मदन दौल्याललाई 11 वर्षपछि पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक ऋषिराम कणेलले जानकारी दिनुभयो। जिल्ला अदालत बझाङले उज्जले दौल्याललाई 12 वर्ष र मोहन दौल्याललाई 5 वर्ष कैद तोकेको थियो।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
सुन्दर नगरकोटमा अवस्थित होटल म्यारीगोल्डमा बिहानको सूर्योदय, मनोरम हिम श्रृङ्खला, जंगल वाक, नेपालीपन झल्किने संस्कृति, प्राकृतिक सुन्दरता र साँझको सूर्यास्त हेर्दै टिपिकल नेपाली खाना साथै विदेशी परिकारको स्वादमा रमाउनुहोस् आफू र आफन्तहरूसँग।
यति मात्र होइन, अफिसको कन्फरेन्स, ट्रेनिङ, सेमिनारको लागि हल र उपयुक्त वातावरण।
होटल म्यारीगोल्ड नगरकोट भक्तपुर, फोन नम्बर 6680029 98143408, वेबसाइट www.hotelmarigold.com.np।
होटल म्यारीगोल्ड, अ प्लेस टु कल हेभन।
नेपालकै ठूलो आँखा अस्पतालको सञ्जाल भएको दृष्टि आई केयर सिस्टमद्वारा सञ्चालित अत्याधुनिक प्रविधि सहित अन्तर्राष्ट्रिय स्तरको आँखा अस्पताल अब काठमाडौँको कलङ्कीमा। हाम्रा सेवाहरू: बिना इन्जेक्सन मोतीबिन्दुको शल्यक्रिया, जलबिन्दु र पर्दाको शल्यक्रिया, भिटिएस प्रविधिबाट अल्छी आँखाको उपचारको साथै सम्पूर्ण आँखाको परीक्षणका लागि दृष्टि आँखा केन्द्र सिलचटार कलङ्की, फोन नम्बर 0142-9961 र 62, वेबसाइट drishtieye.org, अन्य शाखाहरू विश्वज्योतिमल जमल, चाबैल मेडिकेयर सँगै तथा बिरतामोड र बिरगंजमा पनि। दृष्टि आँखा केन्द्र,
सबैका लागि दृष्टि, सबैका लागि दृष्टि।
मेरा छोरा छोरीको सपना अन्तर्राष्ट्रिय स्तरको उच्च शिक्षा, म पनि यस्तै चाहन्छु। मलाई विश्वास छ हाम्रो सपना र चाहनालाई पुरा गर्छ नेपाल जापान सेवा सेन्टरले।
हजुर, उच्च शिक्षाको लागि जापानको जुनसुकै सिटीमा अध्ययन गर्न र जापानिज भाषा सिक्नको लागि हामी तपाईँको साथमा छौँ।
सम्पर्क नेपाल जापान सेवा सेन्टर, नाग पोखरी काठमाडौँ, फोन नम्बर 44282042, 44282042।
कम वन्स, यु विल सर्टेनली बी बेनिफिटेड।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि पनि स्वागत छ।
अब बाँकी खबर। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँको भौतिक पूर्वाधार विकासमा गैर आवश्यक नेपाली संघ जापानले सघाउने भएको छ। नयाँ कार्य समिति बनेसँगै बसेको संघको पहिलो बैठकले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधारको विकास अन्तर्गत तत्कालका लागि सार्वजनिक शौचालय निर्माणमा सघाउने निर्णय गरेको हो।
तेह्रथुमको फेदाब गाउँपालिकाले विपदको लागि आकस्मिक कोष खड़ा गरेको छ। गाउँपालिकाभित्र आकस्मिक रूपमा आइपर्ने विपदको व्यवस्थापन, प्रभावितहरूको उद्धार तथा राहतका लागि कोष स्थापना गरिएको अध्यक्ष हरिप्रसाद चोङबाङले जानकारी दिनुभयो। फेदाब गाउँपालिकाको पहिलो गाउँसभा मार्फत प्रारम्भमा 12,63,000 रूपियाँ बढ़ीको आकस्मिक राहत तथा पुनर्स्थापना कोष स्थापना गरिएको हो।
सुदूरपश्चिमका विभिन्न राजमार्गमा दशैं तिहारको समयमा हुने ठूल्ठूला दुर्घटनालाई न्यूनीकरणका लागि प्रहरीले हाइवे गस्ती सञ्चालन गर्ने भएको छ। डोटीको अतरिया स्याउले भीमदत्त राजमार्ग, स्याउले दिपायल केआई सिंह राजमार्ग, दिपायल साँफे पहलमान सिंह स्वार राजमार्ग तथा स्याउले बझाङ जय पृथ्वी तथा बैतडी दार्चुला राजमार्गमा हाइवे गस्ती सञ्चालन गर्न लागि सुदूरपश्चिम क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रमुख डीआईजी शरद चन्दले बताउनुभयो।
चाडपर्वको बेलामा धनकुटा बजार क्षेत्रभित्र ठूला गाड़ी प्रवेश गराउन नपाइने भएको छ। बजारमा आवतजावत बढ़ने भएकाले बिहान 9 बजेदेखि 10:30 बजेसम्म र दिउँसो 3 बजेदेखि 4:30 बजेसम्म ठूला गाड़ीलाई बजार क्षेत्रमा रोक लगाइएको धनकुटाका प्रहरी उपरीक्षक सुदीप राज भण्डारीले जानकारी दिनुभयो।
नेपालगंजमा शरीरमा चिलाउने लेदो तथा बिस्कुटको लेदो छर्केर लुटपाट गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। 2073 साल कार्तिक 5 गते नेपालगंजको मेगा बैंकमा 6 लाख रूपियाँ जम्मा गर्न गएका नेपालगंज एकका जंग शाहको शरीरमा चिलाउने धुलो फाली उनको साथमा रहेको 6 लाख रूपियाँ चोरी भएको थियो। चोरी सम्बन्धमा अनुसन्धान गरिरहेको प्रहरीले नेपालगंज उपमहानगरपालिका 12 सुर्खेत रोडको सानिमा बैंक अगाडि शंकास्पद क्रियाकलाप गरिरहेका भारत गोरखपुरका जोनी दास र मोनी दासलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जना आएको छ।
मेरो पनि भन्नु छ।
प्रधानमन्त्री शेरबहादुर देउवाले मधेसले अधिकार नपाएसम्म कांग्रेसले विश्राम नलिने भनेको खबर उज्यालो अनलाइनमा पढेर ट्विटरमा रोजिन नाम राखेका साथी भन्नुहुन्छ, होइन बरु मुख्य 3 दल र ती दलका भाषण मात्रै गरेर नै नेताले विश्राम नलिँदासम्म मधेस मात्र होइन पूरा देशले न अधिकार पाउँछ न विकास पाउँछ।
आयल निगमका कार्यकारी निर्देशक गोपाल खड्कालाई निलम्बन गर्न सुशासन समितिले पत्र पठाएको खबर पढेर ट्विटरमा तारा नाम राखेका साथी लेख्नुहुन्छ, यस्ता भ्रष्ट कर्मचारी छौंजेल आयल निगम कहिले उभो लाग्ने छैन। तर के गर्नु, संसदीय समितिले निलम्बन गर्न भने पनि अदालतले यथास्थानमा राख्न आदेश देला भन्ने डर।
फेसबुकमा जयराम नेपाल लेख्नुहुन्छ, निलम्बन गरेर मात्रै पुग्दैन, निगमको जग्गा खरिद प्रक्रियामा गरेको घोटालाको छानबिन सहित घोटाला भएको रकमको दोब्बर जरिवाना तिराउनुपर्छ।
तिहार मनाउन नेपाल फर्कने टिकट काटिसकेका लमजुङका टुक प्रसाद गुरुङको युएईमा निर्माणाधीन भवनको 40 तलाबाट खसेर ज्यान गएको खबर पढेर फेसबुकमा किरण विक बराइली लेख्नुहुन्छ, अनायासै आँसु खस्न पुग्छन् परदेशीका, यस्ता दुखद घटना र पीड़ादायी खबर सुन्नुपर्दा।
अनि समसामयिक विषयमा ट्विटरमा सन्देश भट्टराई भन्नुहुन्छ, सिंहदरबारको अधिकार गाउँ गाउँमा होइन, सिंहदरबारका नेताले भोगेका सेवा सुविधा चाहिँ अब गाउँमै बसी बसी नेताहरूले भोग गर्न पाउने वातावरण बन्दैछ।
विचारका लागि तपाईलाई धन्यवाद। तपाई पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आईभीआर नम्बर 01500012 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा यूएनएन टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुजाता खत्री र विष्णु विश्वकर्मा। अब विदेशको खबर। उत्तर कोरियाले आज फेरि क्षेप्यास्त्र प्रक्षेपण गरेपछि विश्व समुदाय विभाजित भएका छन्। केही दिन अघि मात्रै उत्तर कोरियामाथि प्रतिबन्ध लगाउँदा एक भएका रूस, चीन, अमेरिका, जापान लगायतका शक्ति राष्ट्र आजको प्रक्षेपणपछि फेरि विभाजित भएका हुन्। अमेरिकाले उत्तर कोरियाको आणविक गतिविधि सम्हाल्ने जिम्मा चीन र रूसको भएको बताएको छ। तर चीन र रूसले भने अमेरिका आफ्नो जिम्मेवारीबाट छिन्न नपाउने बताएका छन्। अमेरिकी विदेश सचिव रेक्स टिलरसनले चीन र रूसले अब उत्तर कोरियासँग वार्ता गर्न अग्रसरता लिनुपर्ने बताउनु भएको छ। जापानले उत्तर कोरियाको उत्तेजक र खतरनाक गतिविधि अब आफूले नसहने चेतावनी दिँदै यस्तो गतिविधिलाई निरन्तरता दिए उत्तर कोरियाको भविष्य नै अँध्यारो हुने चेतावनी दिएको छ। विश्व समुदाय र संयुक्त राष्ट्रसंघको चेतावनी र नाकाबन्दीको व्यवस्था गर्दै उत्तर कोरियाले आज फेरि मिसाइल परीक्षण गरेको थियो। जापान र अमेरिकाको विशेष आग्रहमा उत्तर कोरियाको आणविक कार्यक्रमबारे छलफल गर्न संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदको आकस्मिक बैठक पनि आज राति बस्दैछ।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब केही खेल खबर। 18 वर्ष मुनिको साफ च्याम्पियनशीपमा सहभागी हुने नेपाली टोलीलाई अखिल नेपाल फुटबल संघ एन्फाले आज विदाई गरेको छ। भूटानको थिम्पूमा सोमबारदेखि शुरू हुने च्याम्पियनशीपमा भाग लिन नेपाली टोली भोलि त्यसतर्फ जाँदैछ। एन्फा कम्प्लेक्स सादो बाटोमा आयोजित विदाई कार्यक्रममा टोलीलाई युवा तथा खेलकुद मन्त्री राजेन्द्र कुमार केसीले विदाई गर्नुभयो। मन्त्री केसीले टोलीलाई जीतका लागि शुभकामना दिनुभयो। नेपालले आफ्नो पहिलो खेल बुधबार भुटानसँग खेल्नेछ।
झापाको बिर्तामोड युनाइटेड क्लब सहित भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्ड कप फुटबलको फाइनलमा पुगेको छ। धनकुटामा आज भएको सेमी फाइनलमा बीआरसी भुटानलाई 4-0 फराकिलो अन्तरले हराउँदै बिर्तामोड युनाइटेड फाइनलमा पुगेको हो। बिर्तामोड युनाइटेडले अब उपाधिका लागि काठमाडौँको बोइज युनियनसित खेल्नेछ। प्रतियोगिताको विजेताले 1,00,000 रुपियाँ पुरस्कार पाउनेछ।
र भोलि हुने 11 काठमाडौँ म्याराथनको तयारी पूरा भएको छ। आयोजक प्रो स्पोर्ट्सले आज दिएको जानकारी अनुसार काठमाडौँ म्याराथनमा 42.195 किलोमिटरको फुल म्याराथनका साथै हाफ म्याराथन, 5 किलोमिटर दौड़, व्हील चेयर दौड़ समावेश छन्। म्याराथन विजेताले नगद 1,00,000 रुपियाँ पुरस्कार पाउने आयोजकले जनाएको छ।
खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
दुई नम्बर प्रदेशमा सोमबार हुने चुनावका लागि आज राति 12 बजेपछि मौन अवधि शुरू हुने। मुख्य दलका शीर्ष नेताहरू विभिन्न ठाउँमा भएका चुनावी सभामा सहभागी।
भोट नहाल्ने मन्त्रीहरूलाई दुई नम्बर प्रदेशमा जान निर्वाचन आयोगको रोक। चुनाव प्रचारका लागि गएका मन्त्री पनि तत्काल फर्कनु पर्ने।
आयल निगमका कार्यकारी निर्देशक खड्कालाई निलम्बन गर्न आपूर्ति मन्त्रालयलाई संसदीय समितिको पत्र। जग्गा खरिदमा भएको अनियमितता बारे छानबिन गर्न निर्देशन।
उत्तर कोरियाले पूर्ण क्षेप्यास्त्र प्रक्षेपण गरेपछि विश्व समुदाय फेरि विभाजित। अमेरिका तथा चीन र रूसबीच आरोप प्रत्यारोप।
र झापाको बिर्तामोड युनाइटेड सहित भीमनारायण गोल्ड कप फुटबलको फाइनलमा।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो अनलाइन .com ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जन सँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि बिदा हुन्छौ। नमस्कार।